تفسیر سورة شمس مکی سورت ہے، اس کا ایک رکوع اور 15 آیات ہیں، الفاظ اور کلمات کی تعداد 54 ہے، حروف 247 ہیں، اس کے پہلے ہی لفظ کو اس سورت کا نام قرار دیا گیا۔ سورت شمس مکہ کے ابتدائی دور کی نازل شدہ سورتوں میں سے ہے، اور ابتدائی دور کیسا دور تھا؟ شدید مخالفت کا دور۔ اس سورت کا موضوع اور مضمون بڑا زبردست ہے، نیکی اور بدی کا فرق سمجھایا گیا ہے اور لوگوں کو بدی کے برے انجام سے ڈرایا گیا ہے۔ اس سورت کے دو حصے ہیں، پہلا حصہ آیت نمبر 1 سے لے کر آیت نمبر 10 تک چلتا ہے، اور دوسرا حصہ آیت نمبر 11 سے لے کر 15 تک ہے۔ دوسرے حصے میں قوم سمود کی تاریخی مثال دے کر اللہ کے رسول اور اس کے احکامات کو جھٹلانے سے ڈرایا گیا ہے، جبکہ پہلے حصے میں اللہ تعالیٰ نے کائنات سے کچھ دلائل دیے ہیں، کچھ نشانیاں دکھائی ہیں، اور ان نشانیوں میں موازنہ کیا ہے، تقابل کیا ہے کہ دونوں نشانیاں جو ہیں ہر چیز کا جیسے جوڑا جوڑا پیش کیا ہے، اور ہر جوڑا جو ہے ایک دوسرے سے مختلف ہے، اس کے آثار مختلف ہیں، اس کے نتائج مختلف ہیں۔ تو اسی طرح وہ لوگ جو کہ نیکی کریں گے اور بدی کریں گے، ان کا طریقہ اور ان کا عمل، ان کے اثار اور نتائج، سب چیزیں ایک دوسرے سے مختلف ہوں گی، جزا اور سزا بھی مختلف ہوگی۔ بہت خوبصورت صورت ہے، آپ اس کو پڑھیں گی اور آپ نے اب یہ حفظ بھی پارا کر لیا، 38 پارا، آپ محسوس کریں گی کہ اس کے اندر جو ہے بڑا ترنم ہے، ردیف ہے، قافیہ، اور بڑے ہی جیسے آپ شارے نہیں بہتی نہروں کے اندر ایک روانی ہوتی ہے، پانی کی تر و تازگی کے گنگناتی ہوئی اور اللہ کی حمد بیان کرتی ہوں بہتی چلی جاتی ہیں اور کوئی رکاوٹ نہیں ہے۔ تو آپ دیکھیں بڑے خوبصورت انداز میں اللہ تعالیٰ نے کائنات کی ایک اہم حقیقت کو بتایا ہے کہ جس طرح یہ چیزیں برابر نہیں ہیں، دونوں ایک جیسی دیکھنے میں اور نتائج کے لحاظ سے، بالکل اسی طرح انسان کے جو دو کردار ہیں، ایک اچھا اور ایک برا، وہ دونوں برابر نہیں ہیں۔ اور سمجھانے میں محبت بھی ہے، شفقت بھی ہے، دھمکی بھی ہے، ڈراوا بھی ہے، کاش کہ یہ دل جو ہیں وہ پگھل جائیں، کاش کہ انسان کے اندر حساسیت پیدا ہو۔ ہو سکتا ہے کہ غافل انسان بیدار ہو جائے، غفلت کی نیند سے آنکھیں کھول لے۔ وَالشَّمْسِ وَضُحَاهَا وَالْقَمَرِ إِذَا تَلَاهَا، قسم ہے سورج کی، سب سے پہلے اللہ تعالیٰ نے سورج کی قسم کھائی ہے، اور سورج جو ہے یہ اللہ کی قدرت کی بہت بڑی نشانی ہے۔ کہیں اللہ تعالیٰ اس کو سراجم منیرہ بھی کہتے ہیں، سراجم وہاجہ بھی کہتے ہیں، اور یہاں پہ سورج کی قسم کھائی، قسم ہے سورج کی۔ اور آپ دیکھیں کہ سورج جو ہے ہر روز طلوع ہوتا ہے، ہر روز طلوع ہوتا ہے، اور اس کے طلوع ہونے کے کیا کہنے کہ ایک جو ہے وہ شہری بھی اور ایک بدو بھی، پڑھا لکھا بھی اور ایک ان پڑھ بھی، ہر طرح کا انسان جو ہے وہ کیا کرتا ہے کہ جب آنکھ کھولتا ہے تو اس کو سورج کی روشنی، اس کی تمازت، اس کی حرارت، اس سے اس کے اندر ایک کیف اور سرور اس کو محسوس ہوتا ہے۔ اچھا، اگر کوئی شخص جو ہے وہ اپنی آنکھوں کو بند کر لے اور کہے کہ نہیں سورج سورج نہیں ہے، تو کیا ایسا ہو سکتا ہے؟ سورج اللہ کا ایک ایسا معجزہ ہے کہ اگر کوئی آنکھیں رکھتا ہوا بھی اپنی آنکھوں کو بند کر کے سورج کے معجزے کا انکار کرنا چاہے، تو آپ سوچ لیں کہ پھر اس کی بصارت اور اس کی بصیرت جو ہے وہ کہاں پر چلی گئی؟ کیا اس کے اندھا پن ہونے میں کوئی شک باقی ہے؟ تو صرف یہ نہیں کہ آنکھوں کا اندھا، بلکہ دل کا بھی اندھا، تو قسم ہے سورج کی، اہل مکہ سے اور ہر کفر کرنے والے اور انکار کرنے والے سے پوچھا جا رہا ہے کہ کیا تم نے کبھی سورج نہیں دیکھا؟ قسم ہے سورج کی. ودھوہا، اور اس کی دھوپ کی. دوسری جو قسم کھائی ہے وہ ہے سورج کی دھوپ کی. اب آپ دیکھیں کہ سورج کی جو دھوپ ہے اس کی قسم کیوں کھائی، اور اس کے لیے جو لفظ استعمال کیا گیا ہے وہ ہے دوہا. اور دوہا کا لفظ جو ہے آپ پہلے بھی پڑھ چکی ہیں کہ اصل میں یہ اس وقت کو کہتے ہیں جو چاش کا وقت کہلاتا ہے، کیونکہ چاش کے وقت جب ہم نماز پڑھتے ہیں تو یہ ہے دوہا کا وقت. اس وقت سورج طلوع ہونے کے بعد خاصا بلند ہو چکا ہوتا ہے. جب سورج چڑھتا ہے تو صرف روشنی ہی نہیں دیتا بلکہ کیا دیتا ہے، گرمی بھی دیتا ہے. اور دوہا کے لفظ کے اندر سورج کی روشنی اور اس کی گرمی، اس کی حرارت دونوں باتیں پائی جاتی ہیں. نمبر ایک روشنی اور نمبر دو حرارت. کیونکہ شروع میں کیا ہوتی ہے، روشنی ہوتی ہے، جوں جوں سورج بلند ہوتا چلا جاتا ہے تو اس کی روشنی کے ساتھ ساتھ گرمی حرارت بھی شامل ہوتی چلی جاتی ہے. پھر آپ یہ بات دیکھیں کہ جو ہے وہ سورج کی دھوپ، اس کی چمک، اس کی روشنی بڑی حسین لگتی ہے، لگتا ہے کائنات سج سی گئی ہے، کائنات دھلی دھلی اجلی اجلی نظر آتی ہے نا، کہ رات کی چادر جو ہے اس کو پھاڑتے ہوئے جب صبح آئی اور صبح کے ساتھ ہی سورج کی روشنی. تو یہ ساری چیزیں کیا ہیں، یہ اللہ کی قدرت، اللہ کے کمالات، اللہ کے جلال، ان سب کی طرف جو ہے وہ اشارہ کرتے ہیں، ہمیں توجہ دلاتے ہیں. اور آپ دیکھیں کہ ایک آپ کہتے ہیں کہ اشراق کی نماز پڑھی، ایک کہتے ہیں کہ چاش کی نماز پڑھی، دونوں میں کیا فرق ہے؟ اصل میں ایک ہی نماز ہے. جب سورج، بعض لوگ فجر کے بعد جائے نماز پہ بیٹھے رہتے ہیں، اللہ کا ذکر اور اذکار کرتے ہیں، اتنی دیر میں سورج نکل آتا ہے. اب کیا ہوتا ہے کہ وہ اٹھنے سے پہلے نماز پڑھ کر اٹھتے ہیں، اشراق شرق مشرق، جہاں سے سورج نکلا، تو سورج کے نکلنے کے فوراً بعد اگر پڑھ لیں تو یہ نماز اشراق کی کہلاتی ہے. اب یہ کہ بعض لوگ کیا ہے کہ وہ تہجد سے، ہو سکتا ہے اٹھے ہوئے ہیں، تہجد پڑھی ہے، فجر پڑھی ہے، وہ اٹھ کے کام کاج کیا، اس کے بعد جو ہے جب سورج اچھی طرح چڑھ آتا ہے، جیسے میں دیکھتی ہوں آپ میں سے ماشاءاللہ بہت سی طالبات جو ہیں وہ آتی ہیں اور یہاں آ کے نماز پڑھتی ہیں، ہے نا، تو سٹارٹ میں آ کر آپ چاش کے نفل جو پڑھتی ہیں یا آپ یہاں پہ آ کے جب پڑھتی ہیں تو اس وقت سورج تو بہت چڑھ چکا ہوتا ہے نا، تو اس وقت اگر کوئی نماز جو ہے وہ پڑھتا ہے تو کیا ہے کہ یہ وہ نماز ہے جو کہ چاش کی پھر نماز کہلائے گی، دوہا، کیونکہ اب دھوپ جو ہے وہ پھیل چکی ہے. اور اسی لیے جو ہے اس کو اشراق بھی کہا جاتا ہے اور اس کو جو ہے وہ چاش بھی کہا جاتا ہے. تو یہاں پہ اللہ تعالیٰ نے سورج کی اور اس کی دھوپ کی، اس کی روشنی کی جو ہے وہ قسم کھائی ہے. دوہا کا روٹ تو اب آپ کو آتا ہی ہے نا، کیا ہے؟ شاباش، دعات ہا یا، دعات ہا یا اس کا روٹ ہے. اب دیکھیں جہاں سورج کا ذکر ہوتا ہے تو سورج کے ساتھ ہی جو ہے وہ چاند کا ذکر ضرور ہوتا ہے، شمس و قمر، سورج اور چاند. تو اور چاند کی قسم، شروع میں جو واو آیا ہے وہ قسمیہ ہے، اب اس کے بعد جو ہے چاند کے لیے بھی یہی ہے، والقمری، اور قسم ہے چاند کی. اذا تلاہا، جبکہ وہ اس کے پیچھے پیچھے آتا ہے. اب ہوتا کیا ہے کہ جب سورج چھپ جاتا ہے، سورج چھپتا ہے تو کیا آتی ہے، رات آتی ہے، رات آتی ہے تو رات کے ساتھ ہی جو ہے وہ چاند بھی آتا ہے. اور سورج کا چھپنا اس بات کی دلیل ہے کہ اب روشنی بھی گئی، اب حرارت بھی گئی. اور رات کا آنا اس بات کی دلیل ہے کہ اب جو ہے رات اندھیری بھی ہے اور اس کے ساتھ جو ہے رات کے اندر ایک ٹھنڈک، ایک خنکی، ایک سرور سا ہے. چاند جو ہے اس کی روشنی اپنی تو ہوتی نہیں ہے، سورج سے لیتا ہے، اور اس کی روشنی میں ٹھنڈک، ایک سرور سا، سفیدی سی، جیسے چاندنی، چاند کی چاندنی. اب آپ دیکھیں کہ ایک طرف سورج ہے اور دوسری طرف چاند ہے، दिन के वक्त क्या है? रोशनी है, रात के वक्त अंधेरा है। उसकी गर्मी में एक तेजी है, उसकी रोशनी में एक तेजी है, इसकी रोशनी के अंदर एक ठंडक है। एक दिन के वक्त आता है, एक रात के वक्त आता है, दोनों के अंदर एक तजाद है। फिर यहाँ पे इजा तलाहा आया, और तलाहा के दो मानी आप पढ़ चुकी हैं, तला के रूट क्या है इसका? तालाम वॉबी और तालाम याबी। और आप ये बात पढ़ चुकी कि तला यतलू तलावतन, इसके मानी होते हैं कि पढ़ना, तिलावत करना, पढ़ना। और तला यतलू तिलवन, इसके मानी होते हैं पीछे पीछे आना, फॉलो करना। अब आप देखेंगे कुरान हमारे पास जब नाजिल हुआ है, अल्लाह के नबी ने हमें सुनाया, तो दोनों बातें इसके अंदर पाई जाती हैं कि हमें इसको पढ़ना भी है, तिलावत भी करनी है, और इसके साथ हमें इसे अपनी जिंदगियों में नाफिज भी करना है, इन आयात के पीछे पीछे भी आना है। तो अब क्या है कि सूरज जो तो अल्लाह की अताअत करते हुए चलता चला जाता है, और सूरज की मिजाज नहीं है कि सूरज ये कहे कि मैं निकलना नहीं चाहता, या मैं अब गुरूर नहीं होऊंगा, अब वो फिरौन बन जाए कहे कि नहीं मैं ही खुदा हूं। सूरज कभी ऐसे नहीं करता, तुलू होता है, गुरूब होता है, लम्हे भर में ना ताखीर करता है ना तकदीम करता है। सूरज की मिजाज नहीं कि वो इनकार करे। अच्छा, इसके बाद क्या है कि चांद, जो ही सूरज चला जाता है अपने हिस्से की इबादत करके, अपने हिस्से की अताअत करके, और रहमान के अर्श के नीचे जाकर सजदा करता है और इजाजत तलब करता है कि मैं फिर तुलू हूं। अब क्या है कि अब चांद की बारी है। अब चांद ये नहीं कहता कि सूरज की तो इतनी तेज रोशनी है, वो इतना ज्यादा काम करता है, अब मैं रात का वक्त है, थका हुआ हूं, बड़ा मुश्किल है मेरे लिए, मैं नहीं जाता। उसके पीछे पीछे आता है, अताअत करता है, अल्लाह की अताअत करता है। सूरज अपनी ड्यूटी अदा करता है और चांद अपनी ड्यूटी अदा करता है। सूरज चांद के हदूद में मदाखलत नहीं करता, चांद सूरज की हदूद में मदाखलत नहीं करता। और ऐसा भी नहीं होता कि अभी सूरज जो है उसकी ड्यूटी खत्म ना हुई और चांद आकर कहे कि नहीं भाई अभी मुझे भी तुम्हारे साथ ही काम करना है, साथ ही ड्यूटी अदा करनी है, अगर जो है वो तुम जगह दो या ना दो मुझे तो आना ही है, या ये कि वो लड़ना भिड़ना शुरू कर दे। कैसी जबरदस्त अताअत है, कैसी जबरदस्त हम आंगी है, कैसी जबरदस्त उनके अंदर जो है साजगारी है। तो कायनात का ये निजाम जो है, ये इसके बिका का इन्हिसार ही आपस की साजगारी और आपस में एक दूसरे के लिए साजगार होने पर है। आप पढ़ चुकी हैं सूरत यासीन में, वलश्शम्सु यंबगी लहा अन तुद्रिकल कमर, अंतुद्रिक القمر والليل سابق النهار। ना सूरज के लिए रवा है कि वो चांद को जा ले, उसके लिए ऐसा नहीं है, और ना ही रात ही दिन से सबकत करने वाली बन सकती है। कसम है सूरज की और उसकी धूप की और चांद की, जबकि उसके पीछे पीछे आता है। चांद सूरज के तुलू होने के बाद जो है वो फिर आसमान पर जो है वो चमकने लगता है। तो सूरज और चांद दोनों अल्लाह ताला की कुदरत की बहुत बड़ी निशानियां हैं। दोनों अपने असार, अनवार, काम काज के लिहाज से मुख्तलिफ हैं, दोनों के असरात जो हैं वो मुख्तलिफ हैं। ये तो हुई दो चीजों की कसम, सूरज और चांद। अब तीसरी कसम खाई, वन्नहारी इज़ा जल्लाहा, और दिन की कसम, दिन की कसम, इज़ा जल्लाहा, जबकि वो क्या करता है, नुमाया कर देता है, जबकि वो सूरज को नुमाया कर देता है। क्योंकि अगर आप देखें कि एक तरफ सूरज है और दूसरी तरफ जो है वो क्या है, दिन है, कि जब दिन होता है, अब सूरज जो है दिन की रोशनी में सूरज बहुत नुमाया हो जाता है। तो और चांद के बाद दिन की बात आ गई, क्योंकि चांद चला जाता है तो क्या होता है कि दिन आता है। दिन का नमूदार होना इस बात की अलामत है कि अब वक्त हुआ जाता है सूरज के आने का। आप देखिए सुबह तुलू होती है फिर उसके बाद सूरज निकलता है, तो क्या है कि दिन की कसम। तो दिन भी अल्लाह की कुदरत की बहुत बड़ी निशानी है, मामूली बात नहीं है। और दिन के लिए जो है वो रूट क्या है दिन का, यहाँ पे نون ہا را. اور نون ہا را جو ہے اس کے معنی کیا ہوتے ہیں؟ نون ہا را کا لفظ جیسے نہر کے لیے بھی تو آپ استعمال کرتی ہیں نا، تو نہریں کیسے پیدا ہوتی ہیں، کیسے بنتی ہیں؟ نہریں کب پیدا ہوتی ہیں؟ تب بنتی ہیں جب پانی کثرت سے بہنا شروع ہو جاتا ہے. بہت زیادہ پانی کے بہنے کے لیے نہر لفظ استعمال کیا جاتا ہے جو جاری ہو، اس کی جمع انہار ہے. وفجرنا خلالہما نہرا. اور کسی سے جو ہے یہ لفظ دن کے لیے بھی استعمال کیا جاتا ہے، انہار. شرم طلوع فجر سے لے کر غروب آفتاب تک کے وقت کو جو ہے وہ نہار کہا جاتا ہے. اب ہوتا کیا ہے کہ لغوی لحاظ سے اس کی حد طلوع سورج سے لے کر غروب آفتاب تک ہے. تو نہار جو ہے اس کے معنی کیا ہے کہ جس طرح نہریں بہت زیادہ پانی جب بہتا ہے جاری ہوتا ہے تو نہر بڑے پیمانے پہ، اسی طرح جو ہے یہ اس کے معنی کیا ہے کہ دن جو ہے آپ دیکھیں کتنے بڑے پیمانے پر جو ہے جیسے پانی بہتا ہے، اسی طرح جو ہے وہ وقت بہتا چلا جاتا ہے اور دن جو ہے وہ گزرتا چلا جاتا ہے. تو یہ لفظ جو ہے یہ صبح کے لیے، دن کے لیے، ان کے لیے استعمال کیا جاتا ہے. اور ویسے اگر آپ جو ہے اس لفظ کو دیکھیں، آپ نے تیسواں پارا یاد کیا، ایک اور بھی طرح یہ استعمال کیا جاتا ہے جھڑکنے کے لیے بھی، ولا تنہر، اس کا روٹ بھی یہی ہے نون ہا را، جھڑکنا. تو پانی کے راستوں کے لیے بھی نہر کا لفظ استعمال کیا جاتا ہے. اس کے علاوہ یہ لفظ جو ہے یہ دن کے لیے بھی استعمال کیا جاتا ہے. اور تیسری بات کیا ہے کہ یہ لفظ جو ہے وہ جھڑکنے کے لیے بھی استعمال کیا جاتا ہے. تو عربی زبان جو ہے یہ بڑی وسیع زبان ہے، اور آپ جو جو اس کے اوپر غور و فکر کرتی چلی جائیں گی تو آپ کو اس کا جو ہے وہ اندازہ ہوتا چلا جائے گا. اچھا، اب یہاں پہ جیسے نہار لفظ ہے اور دن کے لیے ہے، تو ویسے دن اور اس کے اوقات کے لیے قرآن میں چار لفظ آئے ہیں، ایک نہار، یوم، الیوم اور یوم اے دن. تو اب نہار جو ہے کیا ہے کہ پورا، آپ اس بات کو یاد رکھنا ہے کہ طلوع آفتاب سے لے کر غروب آفتاب تک کا وقت جو ہے وہ دن کہلاتا ہے. اور دن کی پھر 12 گھڑیاں ہیں یا 12 گھنٹے ہیں، اس کو پھر اس میں تقسیم کیا گیا ہے. تو اور دن کی قسم، تو دن بھی اللہ کی قدرت کی، اللہ کی کبریائی کی بہت بڑی نشانی ہے. اذا جلاہا، اور جلاہا کا لفظ جو ہے آپ پہلے بھی پڑھ چکی ہیں، ہاں اس کا روٹ کیا ہے؟ ہاں ہاں یہ لفظ جو ہے اس کا روٹ ہے جیم لام لام. ایسے بھی ہے جیسے جلیل، اگر آپ جیم لام لام کہیں گی نا تو اس کا مطلب ہے جلیل بڑا، لیکن اس کا روٹ ہے جیم لام واو. اس کا جیم لام لام نہیں ہے، جیم لام واو ہے. اس کے معنی ہے روشن کرنا، تجلی روشن ہونا، ظاہر ہونا. اس کے لیے یہ لفظ جو ہے وہ استعمال کیا گیا ہے. اور اب آپ دیکھ لیں کہ جیسے جو ہے آپ یہ بات بھی استعمال کرتی ہیں نا کہ ذرا پھر اپنی جو ہے وہ اپنا جلوہ تو دکھائیں، تو ظاہر ہونا، نمایاں ہونا، اور کسی چیز کو نمایاں کر دینا. جیسے آپ کہتی ہیں جلی حروف سے یہ لکھا ہوا ہے، تو اس میں کیا ہوتا ہے کہ موٹے قلم سے لکھے ہوئے کو ہم کہتے ہیں کہ جلی حروف سے لکھا ہوا ہے، بہت پرومیننٹ چیز ہے. تو جلہ روشن، منور، چیز کا نمایاں طور پر ظاہر ہونا، پہلے ہی وہ روشن ہے اور مزید اس کا نمایاں طور پر جو ہے وہ ظاہر ہونا. عورت جب جو ہے وہ میک اپ کر کے، بناؤ سنگھار کر کے جو ہے وہ اپنے آپ کو جو ہے وہ ظاہر کرے اپنے شوہر کے لیے، تو اس وقت بھی جلوہ کہا جاتا ہے. استجلا، دلہن کا آراستہ ہو کر شوہر کے پاس آنا. تجلا، کسی روشن اور خوبصورت چیز کا اچھی طرح ظاہر ہونا. فلما تجلا ربہ للجبل جعلہ دکا. تو والنہاری اذا جلاہا، تو یہ ہے اس کا روٹ اور یہ ہے اس کے معنی. گو کہ زیادہ تر ویسے اس کا روٹ جو ہے جیم لام واؤ استعمال کیا جاتا ہے، بعض لوگ پھر جیم لام لام بھی کہہ دیتے ہیں کہ بڑا ہونا بڑی چیز بھی جو ہے وہ نمایاں ہوتی ہے۔ تو اب دن کی قسم اور اس کے نمایاں ہونے کی قسم، کیونکہ دن میں ہر چیز نمایاں ہوتی ہے، ظاہر ہوتی ہے۔ واللیلی اذا یخشاها، اور رات کی قسم جبکہ وہ اسے چھپا دیتی ہے، سورج کو ڈھانک لیتی ہے۔ تو ہا کی ضمیر آیت نمبر 3 میں بھی آئی ہے سورج کو ظاہر کرنے کے لیے، اور آیت نمبر 4 میں یخشاها میں کیا ہے کہ سورج کو چھپا لینے کے لیے، جبکہ وہ اس کو چھپا لیتی ہے۔ اور آپ دیکھیں کہ رات جب آتی ہے تو کیا کرتی ہے، رات آ کر سورج کی روشنی کو چھپا دیتی ہے، ہر طرف جو ہے وہ اندھیرا ہو جاتا ہے۔ مفسرین کہتے ہیں کہ قسم ہے رات کی جبکہ وہ آفتاب پر چھا جائے، تو آفتاب پر چھانے سے مراد کیا ہے کہ اس کی روشنی پر چھا جانا، اس کی روشنی کو رات کی تاریکی چھپا دیتی ہے۔ اب یہاں پر اللہ تعالیٰ نے جو ہے اب تک کتنی قسمیں کھائیں، 4 قسمیں ہیں، اور آپ دیکھ لیں کہ چاروں چیزیں ایک دوسرے سے مختلف ہیں، ان کی ٹائمنگ مختلف ہیں، ان کے آثار مختلف ہیں، ان کا کام مختلف ہے، تو یقیناً نتائج بھی مختلف ہوتے ہیں نا۔ وَالسَّمَاءِ وَمَا بَنَاهَا، اور قسم ہے آسمان کی، وَمَا بَنَاهَا، اور اس ذات کی قسم جس نے اسے قائم کیا۔ تو اب آسمان کی قسم کھائی جا رہی ہے، اور آسمان کی قسم کھانے کے معنی کیا ہیں کہ آسمان جو ہے وہ اللہ کی قدرت کا بہت بڑا شاہکار ہے، اور یہ سورج چاند اور دن اور رات کا جب ذکر کیا جاتا ہے تو ساری چیزوں کو آپ آسمان کے اندر سمیٹ سکتے ہیں نا۔ سورج کہاں پہ آتا ہے، آسمان پر، چاند کہاں آتا ہے، آسمان پر، اور یہ سورج اور چاند کا جو الٹ پھیر ہے یا دن اور رات کا الٹ پھیر ہے، اس کا اظہار بھی بڑے پیمانے پہ ہمیں آسمان پر ہوتا ہے۔ تو اب آسمان کی قسم کھائی، قسم ہے آسمان کی، تو آسمان جو ہے یہ اللہ کی عظیم قدرت اور اللہ کی عظیم حکمت کی جو ہے وہ گواہی دیتا ہے۔ بڑے سے بڑا کام بھی بڑا مشکل ہوتا ہے، ہمارے لیے تو ایک چادر بچھانا بھی مشکل ہو جاتا ہے نا، سیدھی بچھائیں اس کے اندر بل نہ ہو۔ تو آپ دیکھیے کہ اللہ تعالیٰ نے اتنا بڑا آسمان، نیلا آسمان، اس کے اوپر جگمگ جگمگ کرتے ستارے، اور پھر اس میں مختلف راستے ہیں، آربٹس، پھر گلیکسیز، پھر ہر ایک کا اپنا ایک نظام اور ان کا چلنا، تو کیا ہے کہ اللہ نے اس کائنات کو لوگوں یوں ہی نہیں پیدا کر دیا، وہ تم سے ضرور تمہارا بھی حساب کتاب لے گا۔ وما بناها، یعنی اور اس کو قائم کیا۔ اچھا یہاں پر یہ جو لفظ ہے نا وما، ما جو ہے نا اس آیت میں بھی اور اس کے بعد کی دو آیتوں میں بھی آپ کو جو ہے وہ ماں کا لفظ ملے گا، آیت نمبر 5, 6, اور 7، آپ سب اس کو سرکل کریں، نظر آ رہا ہے آپ کو ماں؟ اس کو جو ہے مفسرین نے اس ماں کے دو معنی بیان کیے ہیں۔ ایک گروہ جو ہے وہ اس کو مصدر کے معنی میں لیتا ہے، وہ کہتا ہے کہ ماں جو ہے مصدریہ ہے، اور دوسرا گروہ یہ کہتا ہے کہ ماں جو ہے مصدریہ نہیں ہے، مصدر کے معنی میں نہیں ہے، بلکہ وہ کہتا ہے کہ موصولہ ہے۔ موصولہ کیا، جیسے اللہ زی کے معنی میں، ماں من، من کے معنی میں ہے یا اللہ زی کے معنی میں ہے۔ اچھا جو مصدریہ معنی میں لیتے ہیں وہ ان آیتوں کا مطلب پھر یوں بیان کرتے ہیں کہ آسمان اور اس کے قائم کیے جانے کی قسم، اور اسی آیت کو اگر آپ موصولہ معنی میں لے ہیں یعنی من یا اللہ جی کے معنی میں، تو جس نے آسمان کو قائم کیا، آگے سمجھ بات کی، ماں کو کہتے جس نے، اللہ جی یا من کے معنی میں، لیکن جو اس کو مصدری معنی میں لیتے ہیں وہ کہتے ہیں آسمان اور اس کے قائم کیے جانے کی قسم۔ سمجھ آگے؟ وَالْأَرْضِ وَمَا تُحَاهَا، اور زمین کی، اور اس ذات کی قسم جس نے زمین کو بچھا دیا۔ اور اب آپ دیکھیے کہ یہاں پر جو ہے دوبارہ اب زمین کا ذکر آ گیا۔ آسمان کیا ہے؟ بلندی پر ہے۔ زمین کہاں پر ہے؟ نیچے ہے، پستی پر ہے۔ ایک بلندی ہے اور دوسری پستی ہے، اور کہا کہ زمین کی قسم اور اس ذات کی جس نے اسے بچھا دیا، اور हाँ हाँ इसका रूट क्या है? हाँ, तोए हावो, और इसके मानी होते हैं बिछाना और फैला देना। अब आप देखिए कि अल्लाह रब्बुल इज्जत जो है अपनी कुदरत के करश्मों का तारुफ करवाते हुए ये बात बता रहे हैं कि उस अल्लाह की कुदरत की कसम, उस अल्लाह की जात की कसम, है ना, यानी ये सारी कसमें जो हैं दरअसल अल्लाह ही की जात पर दलालत कर रही है ना। तो उस जात के बारे में गौर तो करो, और उस जात की कसम जिसने जमीन को जो है बिछा दिया। अब बिछाने के लिए कुरान में हमें बहुत से अल्फाज जो हैं वो मिलते हैं, उनमें से आपने ये भी पढ़ा कि वल अर्द बादा ज़ालिका दहाहा, और दहाहा जो है किसी चीज को अपनी जगह से दूर दूर तक ले जाना, फैला देना। और मुफस्सरीन ये कहते हैं ये जो दहाहा है ना, इसके भी वही मानी है जो कि दहाहा के हैं। तो दाल हावो या तोए हावो, ये दोनों लफ्ज कहते हैं दरअसल एक ही मानी में इस्तेमाल होते हैं, सिर्फ तलफ्फुज का फर्क है। मैंने आपको बताया था ना कि बारिश किंकरियों को दूर तक लेकर चली गई, दहल मतरुल हसा, तो इसी तरह जो है ये भी कह सकते हैं तहल मतरुल हसा के बारिश जो है वो किंकरियों को दूर तक ले गई, बिछा दिया, फैला दिया। तो कहते हैं कि बस ये तलफ्फुज का जो है वो फर्क है। बहरहाल तो हा हा के मानी क्या है, उसको बिछा देना, उसको हमवार कर देना, फैला देना। और जमीन जो है क्या है कि ये बिछी भी हुई है, फैली भी हुई है, इसके अंदर जो है कोई ऐसी कमी नहीं है कि इंसान इस पर जिंदा ना रह सके, या हशरातुल अर्द या दाबातुल अर्द इसमें अपनी जिंदगी जो है उसको जारी ना रख सके। अब आप देखिए कि यहाँ पे अगर इसको आप जो है इस आयत में भी माँ जो है इसके दो मानी है, एक मजदूरी मानी है। अगर आप इसको मजदूरी मानी में लेंगी तो फिर इसका तर्जुमा यूं करेंगी कि जमीन और इसके बिछाए जाने की कसम। अगर आप इसको मन या अल्लाह जी के मानी में लेंगी फिर इसका तर्जुमा यूं होगा कि जमीन की और उस जात की कसम जिसने जमीन को बिछाया, जिसने या उसने, व नफ्सिहू व मा सवाहा, और नफ्से इंसानी की कसम, ममा सवाहा, और उस जात की कसम जिसने इसे हमवार किया। अब हमवार करने के मानी क्या है, ये तस्विया जो है ये किस मानी में इस्तेमाल होता है? इसके मानी ये हैं कि उसको बिल्कुल जो है बराबर कर दिया, जैसे खूबसूरत जो है उसको शक्ल दी, हाथ पांव दिमाग के लिहाज से जैसी जैसी जरूरत थी ना वैसी वैसी जो है अल्लाह ताला ने उसको सलाहियतों से, कुव्वतों से जो है वो नवाज दिया। तो सवाहा का लफ्ज आप पहले भी पढ़ चुकी हैं कि इसके मानी है मुतनासिब बनाना, दुरुस्त बनाना, और तस्विया दुरुस्त और बराबर करने का मफहूम भी देता है, बिल्कुल बराबर। आप देखें किसी की नाक मोटी होती है पर उसके चेहरे में बहुत सजरी होती है, किसी की नाक पतली होती है लेकिन उसके चेहरे पर जो है वो सजरी होती है, किसी का कद छोटा होता है किसी का लंबा होता है, तो बराबर यानी मुतनासिब। जैसे इसका ये नहीं मतलब कि सबको एक जैसा बनाया, नहीं, बल्कि ये कि उसके लिए जो चीज मुनासिब थी बस वही अल्लाह ने दे दी। बेढंगापन नहीं है, बेढब नहीं बनाया, एक सलीका है, एक तरतीब है, एक हुस्न है। तो अल्लाह ताला ने हवा से खमसा भी अता किए, तनासुब दिया हर एक को, किसी को एक चीज में बड़ी बेहतरी दी किसी को दूसरी चीज में, सारी सिफात या औसाफ को अल्लाह ने एक रुख पर लाकर या एक शख्स में लाकर जमा नहीं कर दिया, बड़ा उसको मुतनासिब बनाया। और इसमें भी ये माँ जो है इसके दो मानी हैं। अगर आप इसको मजदरिया मानी में लेंगी तो फिर इसके मानी ये हैं कि और नफ्स और इसके हमवार किए जाने की कसम। अगर आप इसको मन या अल्लाह जी के मानी में लेंगी तो फिर इसके मानी है कि जिसने जो है वो नफ्स को हमवार किया, और उस जात की कसम जिसने नफ्स को जो है वो हमवार किया। अच्छा, नफ्स जो है जब इसको मुनासिब बना दिया गया तो फिर किया क्या गया, फअलहमहा फुजूरहा वतक्वाहा, फिर इल्हाम किया उसको, फिर इल्हाम कर दी उसमें फजूरा उसकी जो है वो बदी, पतकवाहा और उसकी नेकी, उसकी परहेजगारी। अब आप देखें कि यहां पे जो है वो क्या बात कहा जा रही है कि फा फा यानी पस। अब असल मकसद की तरफ आया गया है, ये जितनी भी कसमें खाई गई हैं और जो दलाइल दिए गए हैं, और अब तक कितने दलाइल आपके सामने आते हैं, अल्लाह रब्बुल इज्जत ने 7 चीजों की कसम खाई है। 7 चीजों की कसम खाकर अब मकसद जो है वो बताया है, और मकसद क्या है, फअल्हमहा फुजूरहा वतक्वाहा। और ये जो इल्हाम लफ्ज है इसका रूट है लाम हा मीम लहम, इसके मानी होते हैं निगल जाना। मसलन लहम अशैया वल्तहमहू, फलां शख्स ने इस चीज को निगल लिया। अलहम तो हुशई, मैंने फलां चीज उसको निगलवा दी, उसके हलक से उतार दी। जैसे कुछ भी दवाई खा ली जाए या किसी को पानी साथ दे के कहा जाए कि खाओ इसको, तो उसको निगलवा दी, या और कोई चीज कोई खा जाए। अच्छा, इसी तरह से फिर ये लफ्ज जो है इस्तलाहन अल्लाह ताला की तरफ से किसी तसव्वुर या किसी ख्याल को गैर शौरी तौर पर बंदे के दिलो दिमाग में उतार दिए जाने के लिए इस्तेमाल किया जाने लगा। तो ये हिस्सी तौर पर भी इस्तेमाल किया जाता है और मादी तौर पर भी ये लफ्ज जो है वो इस्तेमाल किया जाता है। अल्लाह रब्बुल इज्जत कहते हैं कि नफ्स इंसानी पर इसकी जो है वो बदी भी इल्हाम करती है और इसकी नेकी भी इल्हाम करती है। इसके मानी क्या है, इसके दो मानी है। एक तो ये कि अल्लाह ताला ने नफ्स के अंदर नेकी और बदी दोनों के रुझानात और मेलानात रख दिए हैं, और यही वो चीज है जिसको हर शख्स अपने अंदर महसूस करता है, नेकी को भी और बदी को भी। दूसरे इसके मानी ये हैं कि अल्लाह ताला ने इंसान के लाशऊर में ये चीज रखी है, ये वदियत कर दी है, ये तसव्वुर दे दिया है कि इखलाक में कोई चीज भलाई होती है और इखलाक के अंदर ही कोई चीज बुराई भी होती है। इंसान को पता होता है कि अच्छा इखलाक और अमाल क्या है और बुरा इखलाक और अमाल क्या है, और हर शख्स जो है ना उसको पता है कि दोनों बराबर नहीं है। हत्ता के काफिरों को भी पता है कि ये अच्छी बातें हैं ये बुरी हैं। हिंदू सिख सबको पता है अच्छाई और बुराई की तमीज जो है हर एक के अंदर है। आपने सूरत नूर भी पढ़ी थी, तो आपने जिना की जब तफसील पढ़ी तो आपने ये बात पढ़ी थी कि हर मजहब में आलमगीर सतह पर इसको जो है वो बुरा समझा जाता है। लेकिन अब बुराई का तसव्वुर मुख्तलिफ है, कोई जैसे यहां मगरिब की दुनिया कहती है कि इजाजत लेकर कर सकते हैं, मतलब शादी के बगैर भी अगर इजाजत है तो फिर कोई गुनाह नहीं है, और हर दौर में सजाएं दी गई इसके लिए। कभी जो है वो कुत्तों से फड़वाया गया, और कभी जो है गर्म पानी में खड़ा किया गया, या जो है वो गर्म चारपाई पर लिटाया गया। हर दौर में मुख्तलिफ मजाहिब ने इसके लिए मुख्तलिफ सजाएं मुकर्रर की। अच्छा, अब यहां पर ये बात कही जा रही है कि दूसरे फिर मानी ये हैं, खालिक ने बुरे और भले की तमीज पदायशी तौर पर इंसान को अता कर दी है। और अभी तो पीछे ही आपने कल के सबक में सूरत बलद में भी पढ़ा था ना, वहदैनाहुन्नजदैन। फिर आपने सूरत दहर में क्या पढ़ा था, इन्ना हदैनाहुस्सबीला इम्मा शाकिरन व इम्मा कफूरा। तो अब ये बात क्या है कि खैर और शर, अच्छे और बुरे की तमीज अल्लाह ने हर इंसान के दिल के अंदर रख दी है। कोई शख्स ये नहीं कह सकता कि मुझे पता नहीं है। मसलन हैवानात को ही देख लें, उन्हें भी उनकी जरूरियात के लिए इल्हामी तौर पर इल्म दिया गया। मछली को अपने आप से तैरना आ जाता है, परिंदे को उड़ना आ जाता है, शहद की मक्खी छत्ता बनाती है, और ये छोटे छोटे जो परिंदे हैं, ये चिड़ियां हैं, उनको घोंसला तैयार करना आता है। कोई उनके यहां ट्रेनिंग तो नहीं होती, कोई उनको बताता नहीं है। उसी तरह इंसान का बच्चा जब पैदा होता है, पैदा होते ही मां का दूध जो है वो चूसना शुरू कर देता है। अभी तो जो है अभी अब जदीद तौर पर क्या करते हैं कि फौरन ही मां के सीने पे उसको उस पर डाल देते हैं, ऐसे ही बस साफ सूफ करके बाल नहलाते भी नहीं और उसकी वो काटते भी नहीं है, और उसको जो है लिटा देते हैं कि जैसे कि तुम इसको महसूस करो ना। तो ये क्या है कि बच्चा जो है मां के सीने पर लेटते ही जो है वो फिर दूध पीना चाहता है, कहाँ से आया, किसने सिखाया, कोई ट्रेनिंग सिस्टम नहीं हुआ, कोई ट्रेनिंग कैंप नहीं हुआ। अल्लाह ताला कहते हैं कि मैंने जो है वो क्या किया, फअल्हमहा फुजूरहा व तक्वाहा, और अगली बात قد افلح من زكاها فقد خاب من دساها। असल में अगर आप किसी कारी की, अच्छे कारी की आप तिलावत सुने और आपको अब अल्फाज भी माशाल्लाह आते हैं, मीनिंग भी आती है और नसीबों की बात है कि यहाँ तक पहुंचे कि अब मानी भी आने लगे, और ये इतनी बड़ी दौलत है, इतनी बड़ी दौलत है जिसे अल्लाह ने आपको नवाजा है, इस पर जितना भी शुक्र अदा करें आप कम है। आप महसूस करेंगी कि तिलावत करने वाला करता है, थोड़ा रिदम है अल्फाज के अंदर जो है वो एक तरन्नुम है, रदीफ काफिये मिल रहे हैं आहिस्ता आहिस्ता, जब यहाँ पर आता है ना नफ्स पर आयत नंबर 7-8 पर बुलंद जाता है, लेकिन आयत 9 और 10 पर फुरूज पर जाता है। फिर असल वजह यह है कि कद अफलाह मन ज़क्काहा, कि जिसने अपना तस्किया कर लिया हकीकत में उसने फलाह पाई, और फा लामहा इसमें चीरना फाड़ना और फिर कामयाबी को पहुंचना, और फलाह उन किसान को भी कहते हैं। और आप देख लें कि किसान जो है वो जमीन में कितनी चीर फाड़ करता है, कितनी मेहनत मशक्कत करता है, मट्टी के साथ मट्टी हो जाता है, फिर कहीं जाकर उसको कामयाबी मिलती है, और वो भी जरूरी नहीं अगर अल्लाह चाहे तो मिलती है, वरना आंधी तूफान हवाएं चलें, बारिश के रेले ज्यादा आ जाएं, तो वो सारी उसकी जो पैदावार और मेहनत जो है वो जाया हो जाती है। तो ए इंसान, तुझे फलाह भी इतनी आसानी से नहीं मिल सकती, तो तहकीक फलाह हासिल कर ली। मन जक्काहा, अब देखते हैं कि जक्काहा किसे कहते हैं। जक्काहा आप पढ़ी चुकी, इसके मानी है तस्किया करना, पाक करना, उभारना और नशोनुमा देना। अब किससे पाक करना है, नफ्स को बदी से पाक करना है। अभी आपने पीछे पढ़ा ना, बदी भी आपके दिल के अंदर है और नेकी भी आपके दिल के अंदर है। आप नेकी करना चाहती हैं लेकिन शैतान जो अलवसवास अलखन्नास है, खूब वसवसे डालता है और खन्नास और छुप छुप कर आता है। होता क्या है कि जब वो छा जाता है दिल की कैफियत पर, ईमान के ऊपर बदी का जज्बा जब गालिब आ जाता है, तो अब होता क्या है कि इंसान जो है फिर हार जाता है, फिर गुनाह करने लगता है ना। आपने नफ्स नफ्स की तीन किस्में पढ़ी ना, अमारा तो बुराई ही की तरफ अमादा करता है, लवामा क्या है, ये जो दो कैफियतें हैं ना दिल के अंदर, अब इन दोनों में आपस में जंग हो रही होती है। लवामा गालिब उस वक्त आ जाता है जब गुनाह के करने पर मलामत करे, या गुनाह करने को बहुत ज्यादा दिल चाह रहा है तो नफ्स अंदर से मलामत करे, नहीं नहीं ये गलत बात है, ऐसा नहीं करना चाहिए, मुझे मरना भी है। अब हर वक्त अगर नफ्से मुतमईना गालिब है तो यह है कि नेकी का बहुत शौकीन है इंसान, शायक, बहुत ज्यादा नेकी में उसको दिल लगता है। अगर जो है नफ्से अमारा उस पर गालिब आ जाए तो फिर क्या है कि अब वो मलामत करने वाला नफ्स जो था, यानी बदी जीत गई और नेकी का जो जज्बा था जो अल्लाह ने इनाम किया था वो हार गया। तो आप जो है क्या होता है कि अगर नफ्स बेदार होता है तो क्या है, लवामा है, वरना क्या है कि बड़े शौक और शऊर और जाने बूझे बदी के राहों पे चल रहे हैं तो अब अमारा के पीछे लगे हैं, अब वो तो खत्म हो चुका दूसरा सब कुछ। और अगर हर वक्त नेकी के रास्ते में चल रहे हैं तो इसका मतलब है कि इतना तज़किया अपना कर लिया है, अपने ऊपर इतना कंट्रोल कर लिया है कि अब नफ्स ना एक घोड़े की तरह है, घोड़े को सुधाना पड़ता है ना, अगर सुधाया हुआ घोड़ा ना हो, आप बैठना चाहती हैं वो दो लत्ती मारता है, आप बैठना चाहती हैं वो ऐसे करता है कि उसके साथ चोट भी लगती है और बाज़ूकात जख्मी हो जाते हैं और फ्रैक्चर भी बाज़ूकात हो जाता है, कि वो जो है वो आप कहीं हैं और घोड़ा कहीं है ना। तो असल में यहाँ पे यही बात बताई जा रही है कि तहकीक फलाह पाली उसने जिसने अपने आप को पाक किया, कैसे पाक किया, बदी के जज्बात से, फजूर से पाक किया, और अपने अंदर नेकी के जज्बात को नशोनुमा दी। मैंने आपको बताया था ना जकर जर का लफ्ज भी आता है, खेती बढ़ती है, फलती फूलती है, छोटा सा एक बीज होता है ना, पौधा बन जाता है, तनावर दरख्त, फल, घनी शाखें। इसी तरह नफ्स के अंदर जो नेकी का जज्बा है, ईमान ले आए, छोटा सा बीज था, फिर आपने अपना तस्किया कर करके, अपने अंदर मेहनत मुशक्कत कर करके अपने बुराई के जज्बात को जो है उनको दबा दिया, छुपा दिया, और नेकी के जज्बात को उभारा। तो ये है कद अफलह मन जक्काहा वकद ख्वाब मन दस्साहा, اور تحقیق نامراد ہو گیا اور تحقیق تباہ ہو گیا، اور تحقیق وہ شخص جو ہے وہ ناکام ہو گیا جس نے جو ہے وہ کیا کیا کہ اس کو دبا دیا۔ خوابہ، خوابہ کا لفظ جو ہے یہ آپ پہلے بھی پڑھ چکی ہیں، اور اس کا روٹ کیا ہے خوابہ کا؟ یہ اس کا روٹ ہے خواب و اور، یعنی ویسے تو اگر آپ اس کو خواب و با کہیں گی تو یہ اس کا روٹ نہیں بنے گا، اس سے ملتے جلتے الفاظ بنیں گے۔ اس کا روٹ ہے خا یا با، خا یا با، اس کے معنی ہے نامراد ہونا، ناکام ہونا۔ یہ آپ دیکھیں افلاح کے اپوزٹ آیا ہے کہ جب کسان کی ساری کھیتی ضائع ہو جائے تو اس وقت جو ہے یہ لفظ جو ہے استعمال کیا جاتا ہے خا یا با۔ اچھا دساہا بڑا اہم لفظ ہے، اس کے کیا معنی ہے دساہا؟ اور یہ جو دساہا لفظ ہے یہ لفظ استعمال کیا جاتا ہے دبانے کے لیے، چھپانے کے لیے، اغوا کرنے کے لیے اور گمراہ کرنے کے لیے۔ دساہا آپ دیکھیں ایک لفظ ہے اور معنی کا ایک سمندر ہے جو اس کے اندر سمیٹ کر جو ہے وہ رکھ دیا گیا ہے۔ اور دال سین سین اس کے لیے بھی یہ استعمال کیا جاتا ہے، اور اس کے معنی ہوتے ہیں جیسے گاڑ دینا، اس کا روٹ کیا ہے دال سین سین۔ اچھا اب آپ دیکھیں کہ پھر اس سے مراد کیا ہے، گاڑا کیسے جاتا ہے، چھپایا کیسے جاتا ہے؟ اس سلسلے میں آپ اس کے لیے ایک بڑی خوبصورت مثال ہے، آپ اس کو آپ یاد رکھیں، اور وہ یہ ہے کہ جیسے جب کسی جو ہے وہ کسی کو دفن کرنا ہوتا ہے تو کیا کرتے ہیں کہ مٹی جو ہے اتاری جاتی ہے، مٹی کو نکالا جاتا ہے، پھر اس کے بعد جو ہے قبر بنائی جاتی ہے، قبر بنا کر لاش کو جو ہے بیچ میں رکھ کر مٹی اوپر ڈال کر لاش کو چھپا دیا جاتا ہے۔ یہ ہیں اصل میں اس کے معنی کہ ایک لاش قبر پر مٹی ڈال دینے کے بعد چھپ جاتی ہے نا، تو اب کیا ہے کہ وہ شخص نامراد ہو گیا کہ اپنے نفس کے اندر اس نے پائے جانے والے نیکی کے جو رجحانات تھے اس کو ابھارا بھی نہ، اس کو نشو نما بھی نہ دی، نہ وہ صحبت صالح اختیار کی، نہ قرآن پڑھا، نہ وہ مسجد میں گیا، نہ اس نے اچھائی کے کام کیے۔ اب ہوا کیا کہ اب برائی جو تھی اس پر اتنی غالب آ گئی کہ اس کا تقویٰ اس کے نیچے چھپ گیا، اس کا تقویٰ کیا بن گیا جیسے ایک لاش، اور جو لاش کی طرح اس نے اپنی نیکی، ایمان اور تقویٰ کو نیچے ڈگنگ کر کے زمین کے اندر جو ہے وہ چھپا دیا۔ تو یہ معنی اس کے مفسرین جو ہیں وہ بیان کرتے ہیں کہ اس نے جو ہے کیا کیا کہ اب وہ نفس امارہ بن گیا، بالکل جو ہے اس کی کیفیت ایسی ہو گئی کہ اب اس کو احساس ہی نہیں ہے کہ نیکی کیا ہے اور بدی کیا ہے۔ اور پھر دسا کہتے ہیں کہ یہاں پر جو کہا کہ دساہا، اور یہ لفظ جو ہے یہاں پر کس سے ہے، یہ لفظ جو ہے جیسے چونکہ اس کے اندر شد پائی گئی ہے نا، اس کے معنی ہے کہ ایک چیز کو دوسری چیز کے اندر چھپا دیا، نیکی کو بالکل چھپا دیا اور برائی اس کے اوپر جو ہے وہ بالکل غالب آ گئی۔ تو یہ آیت جو ہے وہ بہت زیادہ ڈرانے والی ہے کہ اندر کی جو پاکیزگی تھی، نیکی تھی، طہارت تھی، اس پر برے نفس نے اتنا غلبہ پا لیا جیسے کوئی نفس گناہوں کی دلدل میں پھنس جائے۔ اچھا مٹی اگر لاش جو ہے اس کو مٹی کے اندر ہی رکھ دیا جائے تو گندی ہو جاتی ہے نا، اور اگر مٹی اوپر ڈال دی جائے کہ اب لاش بالکل نظر نہیں آ رہی، بالکل لتھڑ گئی، بالکل اسی طرح سے ہے کہ جس طرح زمین میں دفن کی جانے والی لاش اب گندی ہو چکی ہے، اسی طرح وہ نفس جو ہے وہ گناہوں کی دلدل میں پھنس کر اپنے آپ کو گندا کر چکا ہے، فجور فجر بڑے پیمانے پر جو ہے وہ پھاڑ کر نکلتی ہے نا صبح طلوع جب ہوتی ہے، اسی طرح فاجر کون ہوتا ہے کہ گناہوں کو بڑے پیمانے پر جو ہے وہ کرتا ہے، دیدہ دلیری سے کرتا ہے، دین اسلام کی چادر کو تار تار کر دیتا ہے، ان کو پھاڑ دیتا ہے۔ اور یہاں پر جو ہے اللہ رب العزت نے ہمیں کیا بات بتائی، فقد خاب من دساہا۔ تو یہ پہلا حصہ یہاں پہ سورت کا ختم ہوتا ہے جس میں سات چیزوں کی قسم کھا کر اللہ تعالیٰ ایک بات یہ بتاتے ہیں کہ اے انسان तेरी नेकी और बदी का इम्तहान है कि तू करता क्या है, लेकिन ऐसे नहीं कि तुझे सिखाया ना गया हो। फितरी तौर पर जो है इंसान के अंदर नेकी बदियत कर दी गई है। और आप वो हदीस भी आप सबको अब आती है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ये फरमाना कि जितने भी इंसान जो हैं वो पैदा होते हैं तो किस दीन पर पैदा होते हैं, दीने फितरत पर, दीने इब्राहिमी पर पैदा होते हैं। और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हर बच्चा इस्लाम की फितरत पर पैदा होता है, फिर इसके माँ बाप उसे यहूदी या ईसाई या मजूसी बना देते हैं। ये बुखारी की रवायत है। तो फितरी तौर पर नेकी और बदी की पहचान को इल्हाम कर दी, फिर अंबिया को भेजा, फिर किताबें दी, फिर उस मकसद क्या था कि लोग अपना तज़किया करें। अब लोग तज़किया करने की बजाय नेकी को छुपा देते हैं और बदी के माहौल में खुश रहना चाहते हैं, बदियां करना चाहते हैं। अब कहा कि वो नाकाम और बर्बाद हो गए, तबाह हो गए। ऐसा नहीं कि तुझे सिखाया नहीं था, ऐसा नहीं कि तुझे बताया नहीं था। और कहा कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो हैं दुआ मांगा करते थे। क्या दुआ मांगा करते थे? अल्लाहुम्मा आती नफ्सी तक्वाहा व ज़क्कीहा व अंत खैरु मन ज़क्काहा अंत वलीयुहा व मौलाहा। आप देखिए रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये दुआ मांगा करते थे, फिर सुन लीजिए। अल्लाहुम्मा आती नफ्सी तक्वाहा, ए अल्लाह मेरे नफ्स को उसका तकवा अता कर, ज़क्कीहा और इसको पाकीजा कर, अंत खैरु मन ज़क्काहा और तू ही बेहतर हस्ती है जो इसको पाकीजा कर दे, अंत वलीयुहा व मौलाहा तू ही इसका सरपरस्त और मौला है। वो मेरी एक दोस्त थी डॉक्टर अजरा बतूल और रोड एक्सीडेंट में फौत हो गई, एक प्रोग्राम में जा रही थी शिरकत करने के लिए। और मुझे याद है तालिबे इल्मी के जमाने में एक दफा हमने रात को कयामुल लैल किया, तो उस रात हमने ना एक दुआ तय की कि हम ये याद करेंगे ना, और ये दुआ मैंने उनके साथ मिलकर तब याद की थी छोटी उम्र में। एक कयामुल लैल है, मस्जिद के अंदर है, और जैसे फिर हम छत थोड़ी देर के लिए जैसे आसमान को सितारों को भी देख रहे हैं, और उनके साथ जैसे हम ग्रुप में और कुछ लोग अलग अलग होके याद कर रहे थे, एक दूसरे को सुना रहे थे, और मैं ये दुआ मैंने उनके साथ मिलकर याद की थी। और वो तो दुनिया से चली गई, उनके ऊपर किताब भी लिखी गई, सादत की जिंदगी शहादत की मौत, बड़ी खूबसूरत किताब है, आप जरूर पढ़िएगा। आज के दौर में भी जो है वो ऐसे लोग होते हैं। इसी तरह फौजिया नाहिद, वो भी जो है वो कैंसर के मर्ज में दो तीन साल के दो ढाई साल के अंदर दुनिया में चली गई। उन पर भी किताब आ चुकी है मेरा ख्याल है, बस तो आप उसे पढ़िएगा कि कैसे लोग अपना आज के दौर में भी तज़किया करते हैं और नेकी के मैदान में पीछे नहीं। और बेशुमार किताबें हैं इस तज़किये के लिए जो मेरे और आपके लिए इंसानों की चलते फिरते नमूने बड़े खूबसूरत है। और फिर आपने आपने ये भी पढ़ा कद अफलहल मोमिनून, है ना, पीछे आपने पढ़ा था। फिर इसी तरह आपने अभी पीछे ही तो पढ़ा था कि वमा अलैका अल्ला यज़्ज़का, सूरत अबासा में, है ना, उसमें भी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को क्या बात बताई गई थी, एक ही बात, और तुम पर क्या जिम्मेदारी है कि अगर वो पाकीजगी इख्तियार ना करें। इसी तरह जो है वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो है इस आयत का ये मतलब बताया, ये जो है ना फलाह पाना और नाकामी हासिल करना, आपने इसका मतलब बताया, अफलाहत नफ्सुन ज़क्का अल्लाहु अज़्ज़ा व जल्ला, फलाह पा गया वो नफ्स जिसको अल्लाह इज़्ज़ो जल ने पाक कर दिया। तो अल्लाह किन को पाक करता है? जो खुद अपने आप को पाक करना चाहते हैं। तो हमें क्या करना चाहिए कि हमें अपने नफ्स के की तुगयानी को छुपाना चाहिए और नेकी जो है उसको उभारना चाहिए। तो उसके लिए अब ये नहीं है कि ये कोर्स करके फारिग हो गए, अब सारी जिंदगी कुरान और कुरान की महफिलों से जुड़ा रहना है। सहाबा जो थे वो एक एक वक्त में कई कुरान उन्होंने शुरू किए हुए थे। एक उनका हिफ्ज का सबक था, दूसरा जो था वो मानी और तफासीर के साथ डिस्कशन किया करते थे, तीसरा कुरान की तिलावत सीख रहे हैं, चौथा ये कि रसूल अल्लाह की सुन्नत से कुरान को समझ रहे हैं। वो खाना पीना भूल जाते थे, वो कुरान का पढ़ना पढ़ाना नहीं भूलते थे, हत्ता के मैदान जंग में घोड़ों पर सवार होकर भी थोड़ी देर के लिए जंग अगर रुक गई है तो एक दूसरे को कुरान सुनाते थे, और इतनी कसरत से कुरान सुनाते थे कि अनपढ़ पढ़ा लिखा बन जाए, हत्ता के मुसलमान तो मुसलमान काफिर भी कुरान सीख जाए, काफिर भी कुरान सीख जाए। और एक एक सहाबी जो बाद में मुसलमान हुए, पहले काफिर थे, कहते थे हम सफर करते थे और रास्ते में ना एक दरख्त के नीचे हम जाकर रुका करते थे, पास ही किसी मुसलमान का घर था, اور یا یہ تھا کہ جو ہے وہ درخت کے نیچے نا بہت سے مسلمان بھی آ کر رکتے تھے, اور وہ ایک رکتے تھے تھوڑی دیر کے لیے, ایک دوسرے کو تلاوت سنا رہے ہیں, قرآن سنا رہے ہیں, باتیں کہتے ہیں, کئی چھوٹی چھوٹی سورتیں میں نے نا ان لوگوں سے سن کر یاد کر لی جبکہ بھی میں مسلمان نہیں تھا. تو اس کو کہتے ہیں کہ تزکیے کی اتنی فکر کہ ایک ہی بات غالب ہے, پھر لڑنا جھگڑنا, یہ دے دیا وہ لے لیا, یہ رہ گیا وہ کر لیا, اس کی فرصت ہی نہیں رہتی. آپ ان باتوں پہ وقت ضائع نہیں کرتے, آپ کو لگتا ہے کہ میرا قیمتی وقت ضائع کر دیا, نہیں مجھے یہ باتیں نہیں کرنی. تو کیا کرنا ہے, فلاح حاصل کرنی ہے, اور فلاح حاصل کرنے کے لیے برائی کے جذبات کو دبانا ہے, نیکی کے جذبات کو ابھارنا ہے, تقویٰ کو نہیں چھپا دینا بلکہ برائی کے جذبات کو. اور پھر اللہ تعالیٰ نے ایک بڑی زبردست مثال تاریخ سے دی ہے, اور مثال اس کی ہے جو کہ طغیانی کا بادشاہ تھا, اور وہ قوم جس کو اللہ نے اتنا نوازا تھا, اتنا نوازا تھا, اتنا دیا تھا, لیکن اس قوم نے کیا کیا کہ ساری نعمتیں لینے کے بعد پھر وہ طغیانیوں کی جو تھی نا وہ رانی بن گئی. طغیانی, سرکشی, نافرمانی, اور جو ہے وہ بدی کے کام کرنا, اس میں وہ آگے نکل گئی. کذب سمود بتغواہا, اب یہ دوسرا حصہ شروع ہوتا ہے. سمود نے کیا کیا, کذب, جھٹلایا. اب آپ دیکھیں کہ یہاں پہ سوال یہ پیدا ہوتا ہے کہ سمود نے کیا جھٹلایا, قوم سمود نے حضرت صالح علیہ السلام کو جھٹلایا. ان کی طرف کون سے پیغمبر بھیجے گئے تھے, صالح علیہ السلام. تو قوم سمود نے صالح علیہ السلام کو جھٹلا دیا, بتغواہا, اپنی شرارت کی وجہ سے, اپنی سرکشی کی وجہ سے. تو یہاں پہ کیا ہے, تغواہا, اس کے دو روٹ ہیں, تا غین و بھی ہے, تا غین یا بھی ہے, اور اس کے معنی ہوتے ہیں کہ سرکشی کی حدوں سے باہر نکلنا, سرکشی میں آگے بڑھنا, طغیانی. سمندروں میں طغیانی آتی ہے تو کیا ہوتا ہے کہ سمندر کی جیسے ایک باؤنڈریز ہوتی ہے نا پانی کی, جب اس میں طغیانی آتی ہے, ارد گرد پھیل کر گھروں کو, بستیوں کو, درختوں کو, سب کو توڑتا پھوڑتا بہاتا لیے چلا جاتا ہے, آگے آگے بڑھتا چلا جاتا ہے. اور جب ہواؤں میں طغیانی آتی ہیں تو ہوائیں جو ہیں درختوں کو اکھیڑتی ہوئی, چھتوں کو اڑاتی ہوئی, انسانوں کو بھی اڑاتی ہوئی, انسان بھی غائب ہو جاتے ہیں, اور توڑ پھوڑ کرتی ہوئی آگے بڑھتی چلے جاتی ہیں. طاغیہ, لوگوں کی جیسے طغیانی ہے, پھر اللہ یہ ہواؤں کو اور پانی کو بھی طغیانی کے لیے چھوڑ دیتا ہے. پانی میں طغیانی کب آئی تھی, کون سی قوم پانی میں ڈوبی تھی, نوح علیہ السلام کی قوم اور فرعون اور اس کے ساتھی. اسی طرح جو ہے ہواؤں کی طغیانی, بہت سی قوموں پر جو ہے یہ عذاب آیا. تو یہاں پہ بھی کیا ہے کہ قوم سمود نے جو ہے وہ طغیانی کی وجہ سے جھٹلایا, اور طغیانی کس میں, نفس کی طغیانی. اور نفس کی طغیانی جب ہوتی ہے تو کیا ہوتا ہے کہ انسان جو ہے وہ بدی کرنے پہ خوش ہوتا ہے, برائیوں میں آگے بڑھتا چلا جاتا ہے. اور پیغمبر کا آنا اور پھر قوم سمود کا جو ہے وہ طغیانی اختیار کرنا, یہ کیا ہے, یہ بہت بڑی ہلاکت کی بات ہے, یہ بڑی ہی بربادی کی بات ہے. اور خاص طور پر ان کا جو یہاں پہ گناہ پیش کیا جا رہا ہے کہ اللہ کی حدود سے کھلم کھلا بغاوت اور اللہ سے سرکشی اختیار کرنا. اور آپ یاد رکھیں کہ دنیا میں کسی قوم کی سرکشی کو اللہ پسند نہیں کرتا, ایک خاص حد تک ان کو مہلت دیتا ہے, جب وہ اپنی سرکشی میں بڑھ جاتے ہیں پھر اللہ ان کو ختم کر دیتا ہے. اب اچھا, ان کی سرکشی کی مزید تفصیل کا پتہ چلتا ہے کیسے, اذن باسا اشقاہا, جب اٹھا. اور آپ دیکھ لیں کہ یہاں پر جو لفظ استعمال کیا گیا ہے وہ ہے باسا کا. باسا کے کیا معنی ہوتے ہیں, ہاں کہ جیسے اٹھانا, کھڑا کر دینا ہے نا, مبوس کرنے سے, بیسس سے. آپ یاد رکھیں کہ اب جو ہے ایک شخص جو تھا وہ اٹھا, اشقاہا, اشقاہ جو ہے نا یہ اسم تفضیل ہے, اس کے معنی یہ ہیں جو ان میں سب سے زیادہ بدبخت تھا, شقی القلب ہوتا ہے نا, تو اب کیا ہے کہ اس کا دل سب سے زیادہ برا تھا, وہ ان میں سب سے زیادہ جو تھا وہ بدبخت انسان تھا, شقی تھا, اشقاہا. اچھا, اب یہ شخص کون تھا, اس سلسلے میں آپ جو ہیں وہ تفصیلات پہلے بھی پڑھ چکی ہیں, اس کے معنی کیا ہیں کہ وہ شخص کون تھا. کہتے ہیں کہ جس شخص نے جو ہے وہ जिम्मेदारी उठाई थी ऊंटनी को कत्ल करने की। और आपको पता है कि इस कौम ने मुतालबा किया था हज़रत सालेह अलैहिस्सलाम से कि हम आपको नहीं मानेंगे जब तक कि इस पहाड़ से एक ऊंटनी ना निकल आए। अब इनका ये जो मुतालबा था, अल्लाह ताला ने इनके मुतालबे को पूरा किया। अब पहाड़ से ऊंटनी आ गई। अब पैगम्बर ने पूरी जो है वो रूल्स रेगुलेशन बता दिए कि चूंकि ये नाकतुल्ला है, कुरान में नाकतुल्ला नारुल्ला है ना, निस्बत दी गई है ना, तो अब यहाँ पे बता दिया उन्होंने कि ये अल्लाह की ऊंटनी है और एक दिन तुम्हारा जो है वो जानवर पानी पिएंगे, एक दिन ये ऊंटनी पानी पिएगी, और इसको हाथ ना लगाना, इसको छूना मत, और इसको जो है छोड़ देना ताकि जमीन में ये आराम से खाए पिए। अब आप देखिए कि सूरत आराफ आयत 73 में आप देखें, कद जाअतकुम बय्यिनतुम मिन रब्बिकुम, तुम्हारे परवरदिगार की तरफ से तुम्हारे पास मौजा आ गया है, हाज़िही नाकतुल्लाहि लकुम आयतन, ये है अल्लाह की ऊंटनी तुम्हारे लिए मौजा है, फज़रूहा सो इसे आजाद छोड़ दो, ताकुल फी अर्दिल्लाही ताकि ये अल्लाह की जमीन में खाती फिरे, वला तमस्सूहा और इसको छूना मत, बिसूइन बुरी नीयत से, फयाखुज़कुम अज़ाबुन अलीम वरना तुम्हें दर्दनाक अजाब जो है वो आके पकड़ लेगा। अब ये कौम के लोगों ने क्या किया कि इस बात को ना माना, उन्होंने उनके सरदार जमा हुए और मशवरे के बाद मुत्तफिका तौर पर उन्होंने ये फैसला किया कि ऊंटनी को कत्ल कर दिया जाए, इससे जान छूटे, सारा पानी पी जाती है और ऐसे ये चलती फिरती है कि एक दिन वो पानी पीती थी कुआं खाली कर देती थी। अब क्या हुआ, कहते हैं कि जिस शख्स ने जो शख्स उठा और इसको कत्ल करने की जिम्मेदारी उठाई, इसका नाम था किदार बिन सालिफ, सुर्ख फाम नीली आंखों वाला, और कहते हैं ये भी कहते हैं कि वो नजायज ताल्लुक के नतीजे में पैदा हुआ था, नजायज था यानी जो है वो जो है वो जैसे हरामी नहीं कहा जाता वो था। और फिर ये भी बताया जाता है, मुफस्सरीन कहते हैं जैसे कि कौम समूद में दो औरतें थी और एक का नाम था सदूक जो मालदार और ऊंचे खानदान की औरत थी, तो इसने कबीला असलम के एक आदमी से निकाह किया लेकिन फिर तलाक ले ली। इसने फिर अपने चिच्चा जात को कहा कि अगर तुम ऊंटनी को कत्ल कर दो मैं तुमसे शादी कर लूंगी। और दूसरी औरत का नाम उनैजा था, गुनम, जो गुनम की बेटी थी, इसकी कुनियत थी उम्मे गनम, ये काफिर बुढ़िया थी और इसका शौहर भी एक रईस था। इस औरत ने भी जो है किदार से कहा ये मेरी चार बेटियां हैं, अगर तुम ऊंटनी को कत्ल कर दो जिस लड़की से चाहो तेरी शादी कर दूंगी। अब ये के कहते हैं कि एक तो ये किदार और दूसरा मुसदे, ये दो आदमी उठे और कौम के और लोगों को भी इकट्ठा किया, सात आदमी थे जो मिल गए और दो ये और सात और इस तरह नौ बन गए, और उन्होंने जो है वो सोचा कि अब इसको जो है वो कत्ल कर दिया जाए। अब जो है इस हिस्से में जो है वो हजरत अब्दुल्ला बिन जमा कहते हैं कि रसूलल्लाह ने खुतबे के दौरान में ऊंटनी का और उसके कत्ल करने का जिक्र किया, फिर फरमाया इसे कत्ल करने के लिए एक दलेर सरदार उठा जिसकी बात मानी जाती थी, जैसे कुरैश में अबू जमा है। और उल्माए कराम ये भी बयान करते हैं कि जब इन लोगों ने ऊंटनी को कत्ल किया तो इस पर सबसे पहले किदार बिन सालिफ ने हमला किया और जो है क्या किया, इसकी कूंचे काट डाली और वो जमीन पर गिर पड़ी। फिर सब अफराद ने जल्दी जल्दी तलवारों से इसके टुकड़े कर दिए। जब इसके बच्चे ने ये देखा, किसका बच्चा, ऊंटनी का बच्चा, तो भागकर सबसे ऊंचे पहाड़ पर चला गया और तीन बार बिलबिलाया, तीन बार वो बिलबिलाया। तो अब आप देखिए कि इज़न बासा अशक़ाहा फ़क़ाल लहुम रसूलुल्लाहि नाकतल्लाहि वसुक़याहा, इनसे रसूल ने कहा था, और रसूल कौन थे, सालेह अलैहिस्सलाम, उन्होंने इन लोगों से कहा था ना कतल्लाही, अल्लाह की ऊंटनी किसी आम बंदे की नहीं है, मामूली चीज नहीं है, ये मौजा है, वसुक्याहा और इसके पानी और इसका पानी पीना। और आप देख लें कि सुकिया जो है ना ये यहाँ पर इसम इस्तेमाल हुआ है, पानी पीने की बारी उसको सुकिया कहा जाता है कि ये है इसका पानी पीना, क्योंकि वो जो आपस में पानी पीने में तकसीम कर ली गई थी। फकज़बूहू, मगर उन्होंने उसकी बात को झूठ करार दिया। एक तरफ कहा जा रहा है कि एक आदमी उठा था, उसने ऊंटनी को कत्ल कर दिया, दूसरी तरफ कहा जा रहा है फकज़बूहू रसूल की बात को उन सब ने झुटला दिया। इन्होंने झुटलाया, सारी कौम के लोगों ने, असल में सारी कौम की प्लानिंग थी। और इस सिलसिले में एक और बहुत बहुत अहम बात है जिसको आपने याद रखना है कि जब अगर कौम का एक फर्द जो है वो गुनाह करे और कौम के अंदर से कोई और ना उठे जो उसको गुनाह करने से रोके, तो पूरी कौम मुजरिम करार पाती है। ये उसूल है कुरान का और अल्लाह का, इसको आप लिख लें। क्योंकि ऊंटनी के कत्ल का इर्तकाब तो कौम के अंदर से उठकर अगरचे एक ही शख्स ने किया था, लेकिन अल्लाह ने पूरी कौम को मुजरिम करार दिया, पूरी कौम को इसकी सजा दी। क्यों? कि अगर एक शख्स जुर्म करता है, पूरी कौम उसके जुर्म पर जो है वो राजी होती है, उसको उसके गुनाहों से रोकती नहीं है, उसका हाथ नहीं पकड़ती, उससे बिजारी का इजहार नहीं करती, नेकी का हुक्म नहीं देती, बदी से रोकती नहीं, सारी कौम पर फिर अल्लाह का अजाब आकर रहता है। अब यहाँ पे यही बात है, फकज़बू, सारी कौम ने उसको झुटलाया। हु की जमीर किसके लिए है? हजरत सालेह अलैहिस्सलाम के लिए। पैगंबर ने कहा था ना, ये है अल्लाह की ऊंटनी और ये है इसका पानी पीना, तो उन्होंने कौम के लोगों ने हजरत सालेह अलैहिस्सलाम की बात को ना सुना, फअकरूहा, और ऊंटनी को मार डाला। अब ऊंटनी के पांव काट दिए, अकर ऐन काफरा, इसके मानी होते हैं कि ऊंट की कूंचे काट डालना। अच्छा, ये अगर ऊंट की ये जो ये रगे हैं ना, ये पांव के पास जो बड़ी बड़ी कूंचे जो हैं, अगर इनको काट दिया जाए तो वो लाजिमन मर जाता है। क्यों? इसलिए कि पानी वहां से पानी नहीं बहता, क्या बहता है? खून बहता है। तो जब खून तेजी से बहना शुरू हो जाता है तो ऊंट जो है वो फिर मर जाता है। तो यहाँ पे उसी चीज की तरफ जो है वो तवज्जो दिलाई जा रही है कि इन जालिमों ने ऊंट की कूंचे काट डाली। और फिर हुआ क्या? हाँ की जमीर किसके लिए आई है? नाकत, उनके लिए, ऊंटनी के लिए। फदमदमा अलैहिम रब्बहुम, फिर अल्लाह रब्बुल इज्जत फरमा रहे हैं फदमदमा, और आप देखें कि दम दम, इससे क्या बात पता चल रही है? बस तबाह कर दिया उनको, बस जो है वो उलट दिया उनको, बस उन पर जो है, यानी दम दम, ये उसी तरह से जैसे जल जल, अजाब के अंदर जो है एक तकरार पाई जा रही है, तसलसल पाया जा रहा है। और मुफस्सरीन कहते हैं कि ऐसा अजाब जिसके अंदर शिद्दत हो और ऐसा अजाब जिसके अंदर एक तकरार भी हो, कि अजाब आया है और शिद्दत के साथ है, और सिर्फ शिद्दत ही नहीं, एक दफा आया और फिर आया और फिर आया और आता जा रहा है। तो गोया के जैसे जल जला जल जल, उसके अंदर भी एक जो है वो तकरार पाई जाती है। तो अब ये अजाब का वो दर्जा है कि उसके अंदर तकरार भी है, उसके साथ उसके अंदर शिद्दत भी है, और उसके साथ एक बात और है कि अजाब बहुत ज्यादा शदीद है, बहुत ज्यादा बेपनाह अजाब। फदमदमा अलैहिम रब्बहुम, बस अल्लाह ताला ने उनको जो है वो खत्म कर दिया, उन पर मुसीबत भेज दी। अलैहिम रब्बहुम, उनके रब ने। अब आप देखें कि रब है जो सूरज निकालता है, पानी बरसाता है, जमीन सोना उगलती है, उसी रब ने उन पर दमदमा किया, है ना? इससे क्या बात पता चलती है? इससे पता चलता है कि वही रब जो के पालने वाला है, और जब कोई उसकी हदों को फलांग देता है, उसे निकल जाता है, तो फिर वही रब जो है उन्हें सफाई हस्ती से मिटा भी देता है, फिर उनको जो है बिल्कुल जो है वो खसो खाशाक बनाकर जो है वो बहा ले जाता है। तो यहाँ पर भी जो है वो अल्लाह की जो गुनाहों की सजा है, अल्लाह जब किसी कौम को देता है और इतनी शिद्दत से देता है कि उसको जो है वो बिल्कुल ऐसी मुसीबत उस पर भेज दे, और मुसीबत भी अल्लाह क्यों भेजता है? बिज़म बहन, उनके गुनाहों की वजह से। और क्या लफ्ज इस्तेमाल किया गया? जम का लफ्ज जो है वो इस्तेमाल किया गया है, और जम जो है उस किसे कहते हैं? गुनाह को कहते हैं। और जैसे होता है ना कि कोई डोल भरे और उसको उंडेल दे, तो उसी से ये लफ्ज इस्तेमाल किया जाता है कि कौम को एक मोहलत मिली थी अच्छे अमल करते, उन्होंने क्या किया? गुनाह किए। कि जैसे बाल्टियां भर भर के पानी की नहीं डाली जाती, तो गुनाहों की बाल्टियां भर भर के डालने लगे। तो इसी तरह फिर अल्लाह ने दमदमा का अजाब उस पर भेजा, और ये ऐसा अजाब है कि किसी शख्स या कौम पर बार बार आए, यहां तक कि वो बिल्कुल फना हो जाए, खत्म कर दे। फसवाहा, फिर उनको बिल्कुल बराबर कर दिया। خاک کے ساتھ بالکل ملا دیا، مٹا دیا. آپ نے پیچھے سورت فجر میں پڑھا فَصَبَّ عَلَيْهِمْ رَبُّكَ سَوْطَ عَذَاب. اب یہاں پر جو ہے یہاں پہ کہا جا رہا ہے کہ ایسا ان پر عذاب آیا کہ ان کو مٹا دیا گیا، ان کو برابر کر دیا گیا. دم دم وَلَا يَخَافُ قُبَاهَا، اور جو ہے وَلَا يَخَافُ، اور نہیں وہ ڈرتا. اُقْبَاهَا کسی برے نتیجے سے، کہ اللہ تعالیٰ نے یہ جو کیا کہ ان پر جو ہے وہ سخت مصیبت اور سخت عذاب جب بھیج دیا تو اللہ تعالیٰ کو جو ہے وہ بھی کسی بات کا ڈر بھی نہیں ہے. اور اللہ کو کیوں ڈر ہو کہ اللہ نے ان کو جو ہے وہ ہلاک کر دیا، اور اللہ نے ایسے تھوڑی ان کو ہلاک کیا بلکہ اس لیے ہلاک کیا کہ وہ اپنے عملوں میں آگے بڑھنے والے تھے، گناہوں میں حد سے بڑھنے والے تھے، تو اللہ تعالیٰ نے ان پر جو ہے وہ عذاب بھیج دیا، ملیا میٹ کر دیا، تباہ و برباد کر دیا. تو آپ دیکھ لیں یہ آیت نمبر 14 میں بھی فَدَمْدَمَ عَلَيْهِمْ رَبُّهُمْ بِذَنْبِهِمْ، جمع کے صیغے ہیں عَلَيْهِمْ رَبُّهُمْ بِذَنْبِهِمْ، حالانکہ قتل ایک آدمی نے کیا تھا، ساری قوم جو ہے کیونکہ گناہوں میں ساتھ دینے والی تھی نا. پھر بعض لوگ کہتے ہیں کہ نہیں میں نے نہیں کیا، اس نے کیا، کھڑے تو تم بھی پاس ہی تھے نا، تم نے اس گناہ کرنے والے کا ہاتھ کیوں نہ پکڑا، تم نے اس کو سمجھایا کیوں نہ. اور مفسرین یہ بھی کہتے ہیں کہ دمدم جو ہے کسی چیز کو زمین سے چپکا دینا، بالکل چپکا دیا جائے. اب وہ قوم جو اتنی اونچی لمبی تھی اور اتنے مضبوط گھر بناتی تھی، کہتے ہیں کہ ان کے چونکہ قد بھی لمبے تھے اور پہلے یہ مٹی سے گھر بناتے تھے، اور ابھی وہ تھوڑی ہی دیر ہوتی گھر بنے کو، کیونکہ لمبی عمریں تھی، گھر مٹی کا ڈھیر ہو جاتا، نیچے گر جاتا. پھر انہوں نے پتھروں میں تراش کر گھر بنانے شروع کیے جو مضبوط ہوں، جس میں یہ لمبی مدت جو ہے وہ رہ سکیں. تو پھر اللہ نے بھی ان کو جو ہے زمین بوس کر دیا. یہ ہے سورت شمس. سات چیزوں کی قسم کھا کر نیکی اور بدی کی تمیز اللہ تعالیٰ کہتے ہیں سکھائی، کہ جس رب نے یہ سات چیزیں پیدا کی، اسی رب نے انسان کو پیدا کر کے اس کے اندر نیکی اور بدی کی تمیز رکھی. پھر اب اپنی مرضی ہے انسان کی کہ وہ نیکی کے راستے پہ چلتا ہے یا بدی کے. پھر اللہ تعالیٰ نے تاریخ سے ایک مثال دے کر بتایا، سمجھایا کہ اگر ایسے کرو گے جیسے قوم سمود نے کیا، اللہ بھی ایسے کرے گا جیسے کہ قوم سمود کے ساتھ کیا. دمدما فدمدما علیہم ربہم بذنبہم فسواہا ولا یخاف عقباہا ولا یخاف عقباہا، اور اللہ تعالیٰ نے جو کچھ ان کو ختم کر دیا نا، اس کا اللہ کو پھر کوئی ڈر اور خوف نہیں ہے.